नमस्कार। विभिन्न विषय र सन्दर्भमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तर सम्वादबाट म प्रवीण पोखरेल। राष्ट्रिय जनगणना 2078 अन्तिम नतिजा हिजो सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार नेपालको जनसंख्या 2,91,64,578 पुगेको छ, जसमा पुरूषको संख्या 1,42,53,551 र महिलाको संख्या 1,49,11,27 रहेको छ। कुल जनसंख्याको अनुपातमा पुरूष 48.98% र महिला 51.02% रहेको छ। 2068 सालको जनगणना अनुसार नेपालको जनसंख्या 2,64,94,504 रहेको थियो। त्यस्तै हिजो सार्वजनिक अन्तिम तथ्याङ्क ले विभिन्न सामाजिक, आर्थिक, राजनैतिक सूचकहरू पनि देखाएको छ। विकासको दृष्टिकोणले यो जनसंख्याको तथ्याङ्क हेर्दा सुधार भएको देखिएको छ। विशेष गरी पहुँचमा सेवा सुविधाको पहुँच हेर्दा, सँगै अब पहाड़बाट तराईमा बसोबास गर्ने संख्या पनि बढ़ेको छ, वृद्धको संख्या पनि बढ़ेको छ भने बालबालिकाको संख्या चाहिँ घटेको देखिएको छ। र विशेष गरी जुन खालको काम गर्ने जनशक्ति छ त्यसको संख्या पनि स्वदेशमा भन्दा विदेशमा अलिकति बढ़ी देखिएको छ। यी विविध पाटो छ तथ्याङ्क हेर्दा, र यसले चाहिँ सामाजिक, राजनैतिक, आर्थिक हिसाबमा प्रभाव पार्ने देखिन्छ। यो हिजो सार्वजनिक भएको अन्तिम जनसंख्या, यो जनगणनाको अन्तिम तथ्याङ्क लगायतका सन्दर्भमा हामी आज राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेसँग कुराकानी गर्छौ। टेलिफोन सम्पर्कमा उहाँ आइसक्नु भएको छ। ढुण्डीराज लामिछानेज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा। हजुर, स्वागत छ यहाँलाई कार्यक्रममा। हामी हिजो सार्वजनिक भएको राष्ट्रिय जनगणना 2078 अन्तिम नतिजामा केन्द्रित भएर राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेसँग कुराकानी गर्ने प्रयासमा छौं। लामिछानेज्यू,
हजुर नमस्कार।
हजुर नमस्कार, स्वागत छ यहाँलाई कार्यक्रममा। अब हिजो यहाँहरूले अन्तिम नतिजा सार्वजनिक गर्नुभयो, प्रारम्भिक नतिजा केही समय अगाडि नै सार्वजनिक भएको थियो, हिजो चाहिँ अन्तिम नतिजा। अब यो सन्दर्भमा यो अन्तिम नतिजासम्म यहाँहरू कसरी आइपुग्नु भयो, यो बीचमा प्राविधिक पक्षहरू कसरी अगाडि बढाउनु भयो, यसैबाट कुराकानीको शुरूआत गरौं न।
हजुर हस् न, धन्यवाद।
हजुर,
हामीले राष्ट्रिय जनगणना 2078 तयारी करिब करिब 2076 सालबाट शुरू गरेका थियौँ। यो लामो तयारी हुन्छ यो जनगणनाको, यो ठुलो कार्यक्रम पनि हो। यो कार्यक्रममा केही चरणहरू हुन्छन्। हामीले सरकारवाला व्यक्तिहरूसँग, नेपाल सरकार, संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सबैजनासँग चाहिँ छलफलहरू गरेर केही प्रश्नावलीहरू निर्माण गर्यौँ। त्यो प्रश्नावलीको आधारमा हामीले 2078 साल कात्तिक 25 गतिदेखि मङ्सिर 9 गतिसम्म मूल जनगणनाको कार्यक्रमहरू हामी सञ्चालन गर्यौँ। त्यो जनगणना पश्चात हामीले तथ्याङ्क प्रशोधनको कार्य करिब 7 महिना लाग्यो हामीलाई त्यो गर्नको लागि। करिब 400 जना जनशक्तिले 7 महिना 2 सिफ्टमा निरन्तर काम गर्दाखेरि 7 महिनामा हामीले त्यो सम्पन्न गर्यौँ। र यो बिचमा, यो अवधिमा केही 2-3 महिना अगाडि हामीले सम्पन्न गरेका थियौँ यो तथ्याङ्क प्रशोधन गरेर रिपोर्ट तयारीको कार्यक्रम। हामीलाई करिब 2-3 महिना चाहिँ हामीलाई बढी लागेको थियो।
अब यो 7 महिना लगाएर यो अन्तिम नतिजा सार्वजनिक गरियो भन्नुभयो यहाँले। अब तथ्याङ्कहरू कति भनौँ न, अब सबै तथ्याङ्कहरू 100% ठिक हुन्छन् भन्ने पनि, तथ्याङ्कमा नदेखिन पनि सक्छ भन्ने कुराहरू पनि छन्। अब यो सन्दर्भमा चाहिँ यहाँलाई यो सार्वजनिक तथ्याङ्कलाई कसरी हेर्न सकिन्छ? अब कति व्यक्तिहरू यो जनगणनामा छुटेका पनि हुन सक्छन्, धेरै संख्यामा मानिसहरू विदेशमा पनि रहेका छन्, यो यसलाई हेर्दा चाहिँ कसरी हेर्न सकिन्छ?
हजुर, अब यो तथ्याङ्क भन्ने कुरा अर्थात् जे अरू सबै कुरा कुराहरू पनि वास्तवमा 100% 100% चाहिँ नहुन पनि सक्छ। हामी तथ्याङ्क भन्ने बित्तिकै सत्यको नजिकै पुग्ने हो। सबैभन्दा नजिक पुग्ने टुल्स के हो त, औजार के हो भन्दाखेरि सर्वेक्षण तथा गणनाहरूबाट नै हामी सबभन्दा नजिक पुग्न सक्छौँ। तथापि हाम्रो जनगणनाका क्रममा केही छुटेको पनि हुनसक्छ र काहीँ दोहोरिएको पनि हुनसक्छ, र त्यसको लागि पनि हामीले एउटा परीक्षण गरेका छौँ। त्यो परीक्षणको नतिजा पनि हामी कति दोहोरियो कति छुटे भन्ने कुराहरूको पनि हामी अब त्यो पछिल्लो चरणमा हामी त्यसको सार्वजनिक गर्ने नै छौँ। तथापि यो ठुलो मासिक कार्यक्रम भएको कारणले गर्दा केही सामान्य त्रुटिहरू चाहिँ हुन सक्छन्। तथापि विगतको जनगणनालाई हेर्दाखेरि अहिलेको परिवेशमा हेर्दाखेरि चाहिँ तथ्याङ्क प्रणालीमा अथवा तथ्याङ्कको सुधारमा चाहिँ केही सङ्केतहरू चाहिँ यसले दिन्छ। हाम्रो तथ्याङ्कहरू हामीले केलाउँदै जाने हो भने यसले केही कुराहरू राम्रो पक्षहरू देखाउँछ। हामीले योजनाहरू गरेका हामीले युवा जनशक्तिहरूलाई प्रयोग गरेका कुरादेखि लिएर सञ्चार माध्यमको प्रयोग र यहाँहरूको सहयोग र सम्पूर्णको सहयोगको कारणले गर्दा जात जाति भाषा धर्ममा संलग्न मानिसहरूको सबैको चासोको कारणले गर्दा जनगणनाका तथ्याङ्कहरू हिजो भन्दा अलिक परिष्कृत हुने गएको अवस्था चाहिँ छ।
अब यसअघि अब प्रत्येक दस दस वर्षमा हुने राष्ट्रिय जनगणना अब यो 78 अब यो कोविड संक्रमणका कारण पनि अलिकति ढिला भएको छ यो सन्दर्भमा। अब यसअघिको राष्ट्रिय जनगणना र अहिले यहाँहरूले सार्वजनिक गर्नुभएको जनगणना जुन खालको छ नि यो यसमा चाहिँ भिन्नता कस्तो देख्न सकिन्छ? अब प्राविधिक रूपमा प्राविधिक पक्षदेखि लिएर आर्थिक सामाजिक पक्ष अब यो यहाँहरूले गर्ने काममा चाहिँ कस्तो छ त्यो अनुभव पनि छ यहाँसँग?
हजुर, अब कोविडको ले गर्दा हामी वास्तवमा निकै ठुलो हामीलाई असर गर्यो, प्रभाव पनि भयो। हामी हाम्रो जनगणनाको पूर्व निर्धारित कार्यक्रम अनुसार हामीले 5 महिनापछि हामीले जनगणना सम्पन्न गर्यौँ र कतिपय देशमा त अहिले पनि हाम्रा जस्ता कयौँ देशहरूले 2078 सालमा 2021 सन् 2021 जनगणना गर्ने कार्ययोजना भएका पनि केही छुटपुट केही 1-2 देशले मात्रै जनगणना सम्पन्न गर्न सके। त्यसमध्येमा हामी पनि एउटा सायद हामी पहिलो नै होला कोभिडको अब यस्तो अवस्थामा पनि हामीले जनगणना सक्यौँ पनि एकदमै राम्रोसँगले सक्यौँ। काहीँ कुनै प्रकारका घटनाहरू र काहीँ केही अवरोधहरू काहीँ पनि नभइकन हामीले सम्पन्न गर्यौँ। यो हाम्रो लागि ठुलो चुनौती पनि थियो र हामीले यो सफलता पनि प्राप्त भयो र त्यसमा अझ हामीले जनगणना गर्दै जाँदाखेरि हाम्रा ठुला चाडपर्वहरू पनि त्यो अवधिमा परेका थिए। त्यसले पनि हामीलाई केही अलिकति अवरोध सिर्जना त थोरै गरेकै हो। तथापि त्यसलाई हामीले चाहिँ त्यो छोटो अवधिलाई त्यसलाई नियन्त्रणमा राखेर हामीले आफ्ना कामहरू गऱ्यौँ र त्यसले गर्दा पनि यो जनगणनामा हामीसँग निकै चुनौतीको बावजुद पनि हामीले सम्पन्न गऱ्यौँ र केही त्रुटिहरू अब सामान्य हुन सक्छ। त्यो कारणले गर्दा कोभिडको कारणले गर्दा चाडपर्वको कारणले गर्दा काहीँ जोडिने काहीँ छुट्ने पक्कै पनि हुनसक्छ र त्यसलाई पनि हामीले मापन गर्ने औजारको हामीले जुन अन्तर्राष्ट्रिय स्तरमा प्रस्तावित मापन गर्ने औजार छ त्यो औजारको प्रयोग गरेर हामीले अघि मैले पनि भने त्यसका नतिजाहरू हामी सार्वजनिक गर्नेछौँ। कति प्रतिशत छुट भएर कति पर्सेन्ट चाहिँ दोहोरो गणनाहरू भए त्यस्ता त्रुटिहरू कति भए विगतको अभ्यासभन्दा कस्तो फरक आयो भन्ने हिसाबले हामी त्यो सार्वजनिक गर्नेछौँ। त्यसले पनि हाम्रो तथ्याङ्कको हाम्रो जनगणनाको विश्वसनीयतालाई बढाउनेछ भन्ने लाग्छ। हजुर,
अब तथ्याङ्क भनेको निकै नै महत्वपूर्ण विषय पनि हो राजनैतिक हिसाबमा आर्थिक हिसाबमा विकासको हिसाबमा यो तथ्याङ्क निकै नै महत्वपूर्ण छ। अब यो तथ्याङ्कहरू यहाँहरूले प्रशोधन गरेर अन्तिम नतिजा अन्तिम रूप दिनुभएको तथ्याङ्क अब भनौँ न यो खोज्न चाहनेले चाहिँ कसरी भेट्न सक्छन्? यो उपलब्धता चाहिँ कसरी गर्न सकिन्छ? उपलब्ध कसरी हुन्छ गर्नुभएको छ यो?
हजुर, एकदमै राम्रो यहाँले प्रश्न गर्नुभयो। हामीले यो पटकको हाम्रो तयारी हामीले हरेक कुराको तयारी चाहिँ विगतभन्दा फरक हुनुपर्छ नि। प्रविधिले पनि हामीलाई साथ दिन्छ होइन विगतको भन्दा। त्यसले गर्दा हामीले हिजोकै दिनमा हामीले हाम्रो इन्फोग्राफिक्स वेब पोर्टल पनि हामीले सार्वजनिक गऱ्यौँ एकै दिनमा। त्यहाँ चाहिँ त्यो इन्फोग्राफिक्स वेब पोर्टलमा हाम्रा डेटाहरू चाहिँ हाम्रा हामी उत्पादन गरेका तथ्याङ्कहरू सँगै डेटाहरू प्रदेश स्तरका तथ्याङ्कहरू स्थानीय स्तरका तथ्याङ्क र केही तथ्याङ्कहरू हामीले तत्कालको लागि केही तथ्याङ्कहरू चाहिँ वडा स्तरसम्म पनि सार्वजनिक गरेका छौँ। एकैचोटि हामीले वेब पोर्टलमा राख्नुको अर्थ चाहिँ हाम्रा जोसुकै नेपालभरि अथवा विदेशमा रहेका हाम्रा सरकारवाला हाम्रा प्रयोगकर्ताहरूलाई चाहिँ तत्काल हाम्रो तथ्याङ्कहरू प्राप्त गर्न चाहिँ सहज होस् भनेर हामीले इन्फोग्राफिक्स वेब पोर्टल राखेका छौँ। त्यो चाहिँ सेन्सस नेपाल .cbs.gov.in गएर पनि हेर्न सक्छौँ अथवा cbs.gov.np गएर पनि हेर्न सक्छौँ। सिधै हामीले census.nepal.cbs.gov/results गरेर हामीले हान्यौँ भने हाम्रो तथ्याङ्कहरू त्यहाँ हुन्छ। अझ हामीले एक्सेस रूपमा हेर्नको लागि इन्फोग्राफिक्सका चार्टहरू हामीले प्रयोग गरेका छौँ। त्यसमा डाउनलोड गर्न हामीलाई चाहिएको तथ्याङ्कहरू एक्सेल फाइलमा र पिडिएफ फाइलमा पनि डाउनलोड गर्नको लागि यहाँ हामीले सार्वजनिक गरेका तथ्याङ्कहरू भन्दा पनि हामीले जति अहिले आज सार्वजनिक गरेका छौँ त्योभन्दा बढी तथ्याङ्कहरू चाहिँ त्यो वेब पोर्टलबाट हामीले प्राप्त गर्न सक्छौँ सजिलैसँग।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी हिजो सार्वजनिक भएको राष्ट्रिय जनगणना 2078 अन्तिम नतिजा र यसमा केन्द्रित रहेर राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेसँग कुराकानी गरिरहेका छौं। अब सार्वजनिक नतिजाले भनौं न विभिन्न सूचकहरू पनि देखाएको छ, आर्थिक सामाजिक सूचक, र यसमा हेर्दा चाहिँ विभिन्न पाटोमा विश्लेषणहरू भइरहेका छन्। अब त्यसमा विश्लेषण हुँदै गर्ला। अब सरसर्ती हेर्दा यो जनसंख्या वृद्धिको दर हेर्दा यसपालि चाहिँ घटेको छ, निरन्तर घट्दै पनि आएको रहेछ। यसअघिको जनसंख्या वृद्धि दर पनि घटेकै रहेछ र यो 78 वृद्धि दर पनि घटेको रहेछ। अब यसलाई चाहिँ कसरी हेर्न सकिन्छ? अब एकातिर हेर्दा वृद्धि दर कम हुनु केही समय भनौं तत्कालका लागि राम्रो भए पनि यसले चाहिँ दीर्घकालमा त्यति राम्रो गर्दैन भनेर एउटा एक कोडबाट विश्लेषण पनि आउने गरेको छ। यो जनसंख्या वृद्धि दर घट्नुलाई चाहिँ के मान्न सकिन्छ?
हजुर, पक्कै पनि जनसंख्या वृद्धि दर घटेको छ। यो लामो इतिहास हाम्रो करिब करिब 70-80 वर्षको इतिहासमा 1% भन्दा तल जनसंख्या वृद्धि दर पुगेको छ। यो अब संकेतको हिसाबले हामीले एउटा तथ्याङ्क विश्लेषण सामान्य गर्ने हो भने पनि धेरै अचालिनु पर्ने अवस्था होइन यो, किनभने जनसङ्ख्या घट्यो, एकभन्दा तल गयो भन्नुको अर्थ जनसङ्ख्याको आकारमा धेरै घटेको होइन, अझै पनि हामी माइनसमा पुगेको छैनौँ, नकारात्मक ऋणात्मकमा छैनौँ। कयौँ देशहरू चाहिँ नकारात्मक अवस्थामा पुगेको छन् र अहिले हामी 0.92 ग्रोथ रेटमा छौँ अहिले आर्थिक हाम्रो जनसङ्ख्या वृद्धि दर वार्षिक रूपमा। त्यसलाई हामीले अब व्यवस्थापनतर्फ हाम्रो सचेत हुनुपर्छ जस्तो लाग्छ। यसलाई जनसङ्ख्यालाई अब स्थिर अब योभन्दा धेरै घट्न चाहिँ अब नदिँदा राम्रो, यसलाई चाहिँ यसलाई अब स्थिर राख्ने र यसको जनसङ्ख्या व्यवस्थापन गर्न सक्यौँ भने यसको लागि हामीलाई निकै राम्रो हुन्छ। हामीलाई चाहिँ जनशक्ति पर्याप्त छ अहिले, हामीसँग पपुलेसनको जनसाङ्ख्यिक लाभांश हेर्ने हो भने राम्रो छ। करिब करिब जो उमेरका युवाहरूको उमेरका 16-40 वर्षको उमेरका मानिसहरू 16 लाखले वृद्धि भएका छन् हामीसँग अहिले, हामीसँग 16 लाख चाहिँ छ। त्यस्तै हामीले काम गर्न सक्ने उमेरका मानिसहरू 15-59 वर्षका मान्छेहरू हेर्नुहुन्छ भने त्यो पनि वृद्धि नै छ। करिब करिब 30 लाख जनसङ्ख्या चाहिँ हाम्रो 15-59 लाखका मानिसहरू चाहिँ बढेका छन्। त्यो भनेको करिब करिब 20% हुन्छ जनसङ्ख्याको। त्यो करिब करिब 15-19 विगतको भन्दा 20-25% वृद्धि भएको देखिन्छ। अब हामीले बालबालिकाको अघि यहाँले कुरा गर्नुभयो, बालबालिकाका उमेर समूहहरूमा चाहिँ हाम्रो जनसङ्ख्या अहिले घटेको छ। 0-5 वर्षको मानिसहरू करिब करिब 2 लाखभन्दा बढीले घटेको छ यो अवधिमा। त्यस्तै गरेर 0-14 वर्षको अर्थात् 18 वर्षभन्दा मुनिका बालबालिकाको हिसाब गर्नुभयो भने हाम्रो करिब करिब 13 लाखले घटेको छ। यो अवस्थालाई अब हामीले अलिकति हेर्नुपर्ने अवस्था चाहिँ छ, यसले इङ्कित गरिसकेको अवस्था छ र केही संरचनाहरूमा परिवर्तन छ। वृद्ध वृद्धहरूको जनसङ्ख्यामा राम्रोसँगले वृद्धि भएको छ भने स्वास्थ्यमा यसले राम्रो प्रभाव पारेको देखिन्छ, स्वास्थ्य स्थितिहरू सुधार हुँदै गएको अवस्था पनि देखाउँछ र बालबालिकाको जनसङ्ख्या घट्नमा अलिकति साक्षरताको दर र रोजगारीको दर चाहिँ अलिकति राम्रो भएको कारणले पनि अब व्यक्तिहरूले अनि विदेशमा माइग्रेसनहरू बढी हुने, विदेशमा हाम्रा नेपाली दाजुभाइहरू बाहिर बढी जाने क्रम बढेको कारणले गर्दाखेरि चाहिँ ढिलो विवाह गर्ने र त्यस्तो कारणले गर्दा अथवा रोजगारीमा रहने कारणले गर्दाखेरि चाहिँ बच्चा बच्चीहरू चाहिँ पाउन जन्माउन छोडिसकेको अवस्था देखिन्छ। त्यसले गर्दा अब हामीले त्यसलाई धेरै नेगेटिभ भन्दा पनि एउटा पोजिटिभ रूपमा के हेर्नु पर्यो भने केही कुराहरू महत्त्वपूर्ण कुराहरू भनेको हाम्रो आर्थिक रूपले सक्रिय जनसङ्ख्याको लाभांश हामीसँग छ, हाम्रो युवा जनशक्तिहरू अझ हामीसँग राम्रो छ, अझ यो 24-25 वर्षसम्म रहन्छ भने लगभग मोटामोटी देखिन्छ, अझै 24-25 वर्षसम्म यो युवा जनशक्तिहरू रहन्छ। यो युवा जनशक्तिलाई कसरी प्रयोग गर्ने एउटा, दोस्रो पक्ष भनेको हिमाल पहाडमा करिब करिब 34 जिल्लामा चाहिँ पपुलेसन ग्रोथ रेटहरू घटेको छ, 34 जिल्लामा नेगेटिभ नकारात्मक छ जनसङ्ख्या वृद्धि दर। त्यो नकारात्मक जनसङ्ख्या वृद्धि दरलाई स्थापित गर्नको लागि त्यसलाई चाहिँ अब जनसङ्ख्याहरू त्यो हिमालमा पहाडमा त्यसको वृद्धि गर्नको लागि केही रोजगारीका कार्यक्रमहरू, त्यसलाई कृषिलाई अलिकति ध्यान दिने कुराहरू त्यो हुनसक्छ, किनभने त्यहाँका नागरिकहरूलाई चाहिँ त्यही स्थापित त्यहाँ रहन टिक्न सक्ने वातावरण दिनको लागि शिक्षा स्वास्थ्य र रोजगारीका कुराहरूलाई चाहिँ अलिकति हामीले बढाउने र जनसङ्ख्या व्यवस्थापनको पाटोमा हामीले त्यसलाई हेर्नुपर्ने हुन्छ जस्तो लाग्छ अहिले हामीलाई।
अब यहाँले उल्लेख गर्नुभयो तथ्याङ्कमा 34 जिल्लामा चाहिँ जनसंख्या नकारात्मक देखिएको छ। अब यो हिसाबमा भन्ने भने पहाड़ अहिले पहाड़को हेर्ने हो भने पहाड़ खाली भएको छ, मानिसहरू तल तल झर्दै गएका छन्, तराईतिर झर्दै गएका छन्, सुविधा युक्त ठाउँमा उनीहरूको आकर्षण छ, एकातिर छँदैछ, त्यो समस्या छँदैछ। अब यसमा पनि यो तथ्याङ्कले चाहिँ पहाड़मा चाहिँ विदेशीहरूको बसोबास चाहिँ बढ़िरहेको देखाएको रहेछ। अब यसको कारण चाहिँ के होला? अब एकातिर स्वदेशी चाहिँ पहाड़ छोडेर तल तल झर्ने र पहाड़मा चाहिँ विदेशीहरूको बसोबास चाहिँ बढ़दै जाने, यो तथ्याङ्कले त्यो देखायो। यसलाई चाहिँ कसरी विश्लेषण गर्न सकिन्छ?
हजुर, यो अब हाम्रो अध्ययन अनुसन्धान काम रोजगारीका हाम्रा विभिन्न किसिमका प्रोजेक्टहरू अहिले हाइड्रो पावरहरू पहाड़ी हिमाली क्षेत्रहरूमा सञ्चालित छन् होइन। त्यो कारणले गर्दा हिजोको भन्दा अहिले हाम्रो प्रोजेक्टहरू नेपाल सरकारले सञ्चालन गर्ने विदेशी निकायहरूबाट दात्री निकायबाट सपोर्ट भएका कार्यक्रमहरू चाहिँ अहिले हिमाली र पहाड़ी क्षेत्रमा बढेको कारणले अर्थात् हाइड्रो पावर बढेको कारणले मुख्य रूपमा त हाइड्रो पावरमा र सडक संरचनामा लगानी बढेको कारणले गर्दा त्यहाँ चाहिँ काम गर्ने कामदारहरूको चाहिँ धेरै विदेशीहरू हुन सक्ने एउटा अनुमान गर्न सकिन्छ। तथापि त्यो अङ्कलाई अलिक विश्लेषण गरेर कुन क्षेत्रमा हो भनेर हामीले अलिकति थप विश्लेषणहरू त्यसको क्षेत्रगत रूपमा हामीले हेर्नुपर्ने हुन्छ।
अब यो तथ्याङ्कलाई महिलाको पक्षमा हेर्दा थुप्रै विकास भएको पनि देख्न सकिन्छ। घरमूलीको संख्या, महिला घरमूलीको संख्यामा वृद्धि भएको छ। महिलाको नाममा घर जग्गा र जग्गा दुवै रहेको जनसंख्या चाहिँ 11.8% रहेछ। यो 68 को तुलनामा 1.1% बिन्दुले धेरै देखिएको छ। अब यस हिसाबमा महिलाको पक्षमा थुप्रै कामहरू पनि भएका रहेछन् नीतिगत रूपमा। अब यसले गर्दा चाहिँ यो जनसंख्याले महिला मा पहुँच बढेको पनि देखाउँछ। अब यसले चाहिँ के संकेत गर्ला? अब महिलामा यसरी पहुँच बढ्दै जाँदा हाम्रा सामाजिक पक्षहरू कस्ता हुन्छन्?
हजुर, अहिले हामीले वास्तवमा सामाजिक हिसाबले गर्ने हो भने हाम्रो अवस्था राम्रो छ, वास्तवमा हाम्रो प्रगति उन्मुखै छौँ। शिक्षा स्वास्थ्यमा भएको एउटा नतिजाले त्यही अवस्था देखाउँछ। साक्षरता दरमा पनि अब महिलाको अपेक्षित रूपमा हामीले चाहिँ धेरै वृद्धि त होइन, समग्रमा 76.3% साक्षरता दर रहेको छ भने पुरुषको तुलनामा महिलाको चाहिँ करिब अझै पनि कमै छ। 84% चाहिँ पुरुषहरू साक्षर रहेको देखाउँछ भने करिब 70% चाहिँ महिलाहरूको साक्षरता छ, करिब 12-13% कम छ अझै। त्यो क्षेत्रमा पनि अब विगतको हेरिकन तुलना गर्ने भने महिलाहरूको निकै राम्रो चाहिँ पुरुषको भन्दा साक्षरता दर चाहिँ ठुलै अङ्कले बढेको हामी पाउँछौँ। 57%बाट करिब करिब 70%मा हामी पुगेका छौँ महिलाहरूको साक्षरता दर, त्यसले पनि एउटा राम्रो सङ्केत गरेको छ। यतापट्टि हामीले प्रजनन हामीले हिजो नै एउटा प्रतिवेदन सार्वजनिक गऱ्यौँ स्वास्थ्य मन्त्रालयको र राष्ट्रिय तथ्याङ्क जन राष्ट्रिय तथ्याङ्क कार्यालयको सहकारीमा राष्ट्रिय जन डेटालाई हामीले प्रयोग गरेर यो सार्वजनिक गरिन्। अहिले चाहिँ मातृ मृत्यु दरमा पनि निकै परिवर्तन आएको छ, घटेको छ, महिलाहरूको मृत्युहरू चाहिँ घटेको छ। 1,00,000 जीवित जन्ममा करिब करिब 1,51,151 चाहिँ महिलाहरूको चाहिँ मृत्यु भएको देखाउँछ अनुपात, मातृ मृत्यु अनुपात। त्यसले गर्दा यो शिक्षा स्वास्थ्य र अरू अब हाम्रा राज्यले लिएका त्यसले गर्दा जस्तै यहाँले घर जग्गामा पाउँछ अलिकति राम्रै छ। त्यो हिसाबले राम्रो सकारात्मक लिनुपर्ने हुन्छ। यो पटक
अब शिक्षा र स्वास्थ्यको हिसाबमा पनि यो राम्रै देखिन्छ तथ्याङ्क, उपलब्धताको हिसाबमा अब महसुस गर्ने खाले नै छ। औसत आयु सहित स्वास्थ्य, लैंगिक समानता, सामाजिक सुरक्षाका सूचकांकहरू पनि राम्रै देखिएका छन्। अब रेमिट्यान्सको भूमिका पनि महत्वपूर्ण छ, ठूलै देखिन्छ। अब सँगै भनौं न, यो अब उपलब्धताको हिसाबमा अब ग्यास बाल्नेदेखि लिएर अब टेलिभिजनमा, मोबाइलमा उपलब्धताको हिसाबमा पनि सुधार भएको देखिन्छ। अब सँगै अब यसले विभिन्न आर्थिक सामाजिक क्षेत्रमा, मानव सामाजिक क्षेत्रमा चाहिँ जुन खालको लगानी भयो राज्यको, त्यो राम्रो नै देखिन्छ तथ्याङ्क हेर्दा। अब सँगै उमेर समूहको हिसाबमा वृद्धको संख्या भनौं न, यो अलिकति प्रौढ संख्या चाहिँ बढ़ी नै देखिन्छ। अब यसले चाहिँ लामो दीर्घकाल रूपमा के असर पार्छ, अब यसको पनि विश्लेषणहरू भइ नै रहेका छन्। यसले अब एउटा निष्क्रिय रूपमा देखिने जनशक्ति अलिकति धेरै हुँदा यसले हाम्रो सामाजिक सन्तुलनमा अलिकति असर पार्छ कि भन्ने विश्लेषण पनि छ, कसरी हेर्न सकिन्छ यसलाई?
हजुर, अहिले अब वृद्धहरूको उमेर अलिकति हाम्रो जनसङ्ख्या त्यतातिर सिफ्ट भइरहेको छ। युवा अब हामी मैले अघि पनि भनेको थिएँ अलिकति जनसाङ्ख्यिक लाभांश चाहिँ हामीले 50 वर्ष थियो हामीलाई विगतको जनगणनाको हिसाब हेर्दा 10 वर्षभन्दा अगाडि, अहिले हामी 24-25 वर्ष अझै हामीसँग जनसाङ्ख्यिक लाभांश लिने अवस्थामा छौँ। हामीले 25 वर्ष त बिताइसक्यौँ त्यो लाभांश लिन। त्यो जनसङ्ख्या अब बिस्तारै ज्येष्ठ नागरिकतिर वृद्ध जतातिर हामी सिफ्ट हुन्छौँ अब त्यो जनसङ्ख्या। त्यसले गर्दा अब स्वास्थ्यमा भएको सुधारले गर्दा नै हो पक्कै पनि जनसङ्ख्या चाहिँ ज्येष्ठ नागरिकको अलिकति वृद्धि भएको छ। 60 वर्षभन्दा माथिको जनसङ्ख्या अहिले करिब करिब यो अवधिमा 10 वर्षको अवधिमा 8 लाख चाहिँ वृद्धि भएको छ भने 68 भन्दा माथिको हेर्ने भने चाहिँ 16 लाख छ। त्यसले गर्दा त्यो वृद्धिमा पनि धेरै स्ट्रक्चरमा अलिक फरक आएको छ। त्यो पक्ष निकै राम्रो पक्ष हो, त्यो हाम्रो स्वास्थ्यमा सुधार भएको कारणले राम्रो पक्ष। अब के त राज्यको नीति के त, अब ज्येष्ठ नागरिकको जनसङ्ख्या वृद्धि भयो भने ज्येष्ठ नागरिकलाई हामीले त्यो निष्क्रिय हुन दिनु भएन। अब हाम्रो सबभन्दा राज्यको नीति हुनुपर्ने भनेको चाहिँ ज्येष्ठ नागरिकलाई सक्रिय बनाउनु पर्यो, उनीहरूलाई कुनै न कुनै प्रकारको आर्थिक क्रियाकलापमा संलग्न उहाँहरूले गर्न सक्ने उमेरसम्म 60 वर्ष अहिले 60 वर्षभन्दा माथिका अर्थात् 68 भन्दा माथिको जनसङ्ख्यालाई हेर्ने हो भने केही वर्ष अझ पनि हामीले काम गर्न सक्छौँ। किनभने हाम्रो विगतको हाम्रो तथ्याङ्कले देखाएको चाहिँ करिब करिब हेर हाराहारी 70को हाराहारीमा हाम्रो चाहिँ औसत आयु भइसकेको छ भने चाहिँ हामी 70 वर्ष त हाम्रो औसत आयु नै छ बाँच्न सक्ने, त्यो काममा त्यो उमेरमा नि हामी काम गर्न सक्छौँ भन्ने कुराहरू देखिएको छ। त्यो अझ पनि बढ्न सक्छ अहिलेको जनगणनामा। त्यसले गर्दा अब ज्येष्ठ नागरिकहरूलेलाई चाहिँ हामीले एउटा प्याकेज कार्यक्रमहरू ल्याउनुपर्ने हुन्छ, उनीहरूलाई सक्रिय गराउने, उनीहरूलाई काममा लगाउने, उनीहरूलाई काममा गराउँ भनेर हौसला दिने, केही न केही काममा सक्रिय गराउनु पर्ने चाहिँ राज्यले देख्छ। त्यसले जसले गर्दा त्यो जनशक्तिलाई हामीले प्रयोग गर्न सक्यौँ, आर्थिक क्रियाकलापमा प्रयोग गर्न सक्यौँ भने राज्यलाई ठुलो देन हुनेछ र राज्यको आर्थिक वृद्धिहरू हुनेछ जस्तो लाग्छ मलाई।
हस्, ढुनीराज लामिछानेज्यू, यो सार्वजनिक जनगणनाको नतिजा र यो विषयमा केन्द्रित रहेर हामीले छलफल गर्यौं र यो छलफलमा सहभागी भइदिनु भयो, यसका लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धन्यवाद।
हस्, यहाँहरू रेडियो नेपालको परिवारलाई राष्ट्रिय जनाको एउटा नतिजाको बारेमा जानकारी गराउने मौका दिनुभयो आम
धन्यवाद। आजको अन्तर्संवादमा हामीले विशेष गरी हिजो सार्वजनिक भएको 2078 को राष्ट्रिय जनगणनाको अन्तिम नतिजा र यसले दिने संकेत, यसमा समावेश भएका विभिन्न तथ्याङ्क र यसले सामाजिक आर्थिक राजनैतिक रूपमा भौगोलिक रूपमा पार्ने प्रभाव लगायतका सन्दर्भमा केन्द्रित रहेर कुराकानी गर्यौं राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेसँग। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी शंकर भण्डारीसँगै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।